感谢啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦啦أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمينرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعينإهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين
گزشتہ سال کے آخر پر سفر یورپ کے دوران اللہ تعالیٰ نے جو کشفی نظارہ دکھایا تھا جس میں جمعہ کے روز ایک ڈائل کی شکل میں دس کا ہنسا چمکتا ہوا اور نبض کی طرح دھڑکتا ہوا دکھایا گیا تھا اور اس پر میں یہ کہہ رہا تھا فرائیڈے دا ٹینتھ باوجود اس علم کے کہ یہ دس وقت کا ہنسا ہے لیکن اللہ تعالیٰ کے تصرف کے تابع زبان سے یہی فقرہ جاری ہوا فرائیڈے دا ٹینتھ. اس کی جماعت کی طرف سے تشہیر بھی کی گئی اور اندازے بھی لگائے گئے, کئی قسم کے خطوط آئے, اور دس مئی جو جمعہ کا روز تھا اس پر جماعت نگاہیں لگائے بیٹھی رہی لیکن اس روز کچھ نہیں ہوا. اور اطلاعات کے مطابق بعض علماء نے یہ کہا کہ اب ہم 17 مئی کو اس کچھ نہ ہونے کا جشن منائیں گے, لیکن اس کے بعد بھی ایک جمعہ آنے والا تھا جو رمضان المبارک کا پاکستان کے لحاظ سے دسویں رمضان المبارک کا جمعہ بنتا تھا. اور جیسا کہ بعض دوسرے احباب کو بھی اللہ تعالیٰ نے چاند کی دس کی خبر دی تھی اور مجھے اطلاعیں دے چکے تھے, اس لیے ہمیں اس کا انتظار تھا کہ دیکھیں اللہ تعالیٰ اس تاریخ کو اپنی کیا تجلی دکھاتا ہے. چنانچہ 10 کی صبح کو جو خبریں آنی شروع ہوئیں تہجد کے وقت سے, اس کے متعلق میں پہلے جماعت کو اطلاع دے چکا ہوں, اور گزشتہ کسی خطبے میں میں نے یہ بتایا تھا کہ میں سمجھتا ہوں کہ خدا کا نشان ایک رنگ میں اس روز پورا ہو گیا, لیکن بعد کی جو آنے والی اطلاعیں ہیں ان سے معلوم ہوتا ہے کہ ایک رنگ والی بات نہیں, اللہ تعالیٰ کے فضل کے ساتھ بڑی شان کے ساتھ اللہ تعالیٰ کی یہ خبر, بیان فرمودہ خبر پوری ہوئی اور اس کے اور بھی بہت سے پہلو سامنے آئے ہیں. چنانچہ جو اطلاعیں ہمیں ملی تھیں وہ تو احباب جماعت کراچی کی طرف سے اس وقت کی اطلاعیں تھیں, لیکن بعد کے اخبارات کے جو تراشے موصول ہوئے ہیں نہ صرف یہ کہ ان سے اس خبر کی غیر معمولی اہمیت واضح ہوتی ہے اور اس واقعہ کا غیر معمولی پن بھی واضح ہوتا ہے, بلکہ ایسے لوگ جو شدید معاند ہیں احمدیت کے, ان کے منہ سے اللہ تعالیٰ نے یہ اقرار کروایا یہ کوئی معمولی واقعہ نہیں, یہ کوئی حادثاتی بات نہیں, بلکہ خدا کی طرف سے یہ ایک بڑی بھاری تنبیہ ہے. اور اس کے علاوہ پاکستان کی شمالی سرحد پر بھی ایک واقعہ رونما ہوا جس کو غیر معمولی اہمیت دی گئی اور اسے بھی ایک آنے والے خطرے کے نشان کے طور پر پیش کیا گیا. اور یہ واقعہ بھی 10 جمعۃ المبارک رمضان شریف ہی کو ہوا. چنانچہ جو اخبار کے تراشے آئے ہیں ان میں بڑے بڑے مضامین چھپے ہیں اس موضوع پر, شاہ سرخیاں جمائی گئی ہیں اور بتایا گیا ہے کہ یہ کوئی بہت ہی غیر معمولی اور نہایت ہی خوفناک واقعہ تھا. جنگ لندن نے تو یہ خبر اس سرخی کے تابع شائع کی کہ کراچی میں طوفان کے خطرے نے افراتفری مچا دی, ساحلی علاقوں کے لوگوں کی بڑی تعداد گھروں سے نکل بھاگی. ڈان نے شاہ سرخی جمائی سائیکلون تھریٹ, اور اس پر ایک لمبی خبر شائع کی جس کے جو ایک صفحے پر نہیں بلکہ دوسرے صفحے پر بھی جاری رہی. اور اسی طرح ایک مضمون شائع کیا جس کے اوپر یہ عنوان لگا تھا پینک گرپس کراچی. اور ان دونوں مضامین کو پڑھنے سے معلوم ہوتا ہے کہ لکھوکھا آدمی متاثر ہوئے تھے اور اپنا سب کچھ گھروں پر اسی طرح چھوڑ کر بھاگ گئے تھے, اور تمام ذرائع کو عمل میں لا کر حکومت کو بڑی محنت کے ساتھ ان علاقوں کی نگرانی کروانی پڑی. تمام نیوی کی کشتیاں, پولیس کی کشتیاں, جو نیول پولیس کی کشتیاں ہیں, وہ سارے علاقے میں پھیل گئیں اور پولیس بھی گشت کرنے لگی. لیکن اتنی پینک تھی کہ چور بھی وہاں باقی نہیں رہے, وہ بھی بھاگ گئے. ورنہ عموماً تھوڑی پینک کے وقت تو چوروں کی موجیں ہو جایا کرتی ہیں, وہ کہتے ہیں کوئی بات نہیں دیکھی جائے گی. بالکل اسی طرح گھر چھوڑ کر لوگ بھاگے ہیں, نوکر تک بھی چلے گئے اور کوئی چوری کا واقعہ نہیں ہوا. اس سے معلوم ہوتا ہے کہ خدا کا خوف بھی طاری تھا اس 100 دنوں پر. اور یہ بھی پتہ چلا کہ کثرت کے ساتھ اذانیں دی جانے لگیں, اور اذان دینا یہ عموماً علامت ہے ہمارے ملک میں بہت بڑا خطرہ, اور اس پر استغفار ایسے موقع پر اذان دی جاتی ہے اور علامت ہے استغفار کی. اس لیے لوگ سمجھتے ہیں کہ جب اذان دی جائے گی تو اللہ تعالی کی طرف سے جو بھی عذاب مقدر ہے وہ ٹل جائے گا. جماعت احمدیہ کے ایک شدید مخالف پروفیسر عبدالغفور صاحب, جو جماعت اسلامی سے تعلق رکھتے ہیں, ان کے متعلق جنگ لاہور 2 جون میں یہ سرخی جمائی. وہ کہتے ہیں اللہ تعالیٰ طوفان کا رخ نہ موڑتے تو ہمارا کیا حشر ہوتا. اور اس طوفان پر تبصرہ کرتے ہوئے وہ لکھتے ہیں, یعنی یہ جنگ ان کی طرف یہ بات منسوب کرتا ہے, کہ انہوں نے لکھا کراچی چھوٹا پاکستان ہے لیکن لبنان اور بیروت بن رہا ہے جو مارشل لا کے اس دور کا ثمرہ ہے. پھر انہوں نے کہا کہ مسلمانوں نے تحریک پاکستان کی اس لیے حمایت کی تھی کہ بھارت میں ان کے ساتھ ان کے جان و مال خطرے میں تھے. انہوں نے کہا بھارت میں اب بھی مسلمانوں کے ساتھ ظلم ہو رہا ہے, لیکن صدمہ اس بات کا ہے کہ اب پاکستان میں بھی شہریوں کے جان و مال محفوظ نہیں. اور یہ وہی صاحب ہیں جن کے نزدیک جماعت احمدیہ کے جان و مال کی کوئی قدر اور کوئی قیمت نہیں ہے انسانی نگاہوں میں, نہ خدا کی نگاہ میں. اور بے دھڑک یہ لوگ تیاریاں کر رہے ہیں, کرتے رہے ہیں جماعت اسلامی کے کارندے, اور فسادات میں ہمیشہ پیش پیش رہے. اور پچھلے جو 74 کے فسادات تھے ان میں تو تمام قصبات میں جو نمایاں کردار ادا کیا ہے احرار کے علاوہ, وہ جماعت اسلامی کے کارندوں نے ادا کیا تھا. اور اب جب کہ خدا کی پکڑ کو اپنے سامنے دیکھا تو اس وقت ان کو خیال آیا کہ پاکستان میں لوگوں کے جان و مال محفوظ نہیں ہیں. یہ اللہ کی تقدیر ہی بتائے گی کہ خدا کی پکڑ کس کے جان و مال کو خطرہ لاحق ہونے کے نتیجے میں آتی ہے. جو عام دستور چل رہا ہے پاکستان میں وہ تو سال ہر سال سے اسی طرح چل رہا ہے. ان کو تو خدا نے خبر نہیں دی کہ 10 جمعہ کو کوئی واقعہ ہونے والا ہے. جن کے جان و مال کی خدا کو قدر تھی, جن کے جان و مال پہ خدا کے پیار کی نظر تھی, ان کے امام کو بتایا ہے کہ 10 جمعہ کو ایک بہت بڑا خطرہ یا نشان ظاہر ہونے والا ہے جو تجلی کے رنگ میں ہوگا, کیونکہ وہ چمکتا ہوا ہنسا تھا جو بار بار دل کی طرح دھڑک رہا تھا. اور ایک اور شدید معاند اخبار جو وقف ہے ہراری اخبار جماعت احمدیہ کی مخالفت پر، لو لاکھ انتہائی گند بولتا ہے حضرت مسیح موعود علیہ الصلوۃ والسلام اور جماعت کے خلاف، وہ بھی یہ لکھنے پر مجبور ہو گیا اور ادارتی سرخی اس نے جمائی، خدائی وارننگ. اب یہ بھی تصرف الہی ہے کہ جماعت کے جان و مال اور عزت کی دو بڑی دشمن جماعتیں، ایک جماعت اسلامی اور ایک جماعت احرار، ان دونوں کے منہ سے خدا نے یہ اقرار کروا دیا کہ یہ 10 تاریخ کا واقعہ کوئی معمولی واقعہ نہیں بلکہ غیر معمولی نشان ہے اور اللہ تعالیٰ کی طرف سے ایک وارننگ ہے. اور پھر وہ لکھتے ہیں اسی اداریہ میں لالاٹ کے مدیر، ہمیں بار بار سوچنا چاہیے کہ ہم کہاں کہاں اور کیسے خدا بزرگ و برتر کی نافرمانی کے مرتکب ہو رہے ہیں. اہل کراچی کو آپس کی سر پٹول اور باہمی مخاصمت چھوڑ کر خدا تعالیٰ کے حضور سجدہ شکر بجا لانا چاہیے اور خدا تعالیٰ کی فرمانبرداری کا عہد کرنا چاہیے. وہ خوش قسمت ہیں کہ ایک بڑی آزمائش سے بچ گئے. یہ سمندری طوفان ان کے لیے خدائی وارننگ ہے. ان کے لیے نہیں، تمہارے لیے بھی خدائی وارننگ ہے، بلکہ تمہارے لیے زیادہ ہے، کیونکہ یہ تمہاری سکھائی کی تدبیریں ہیں جن کو گروہ کار لا کر پاکستان میں خدا کے نام پر مظالم توڑے جا رہے ہیں. اور وہ لوگ جن کا قصور سوائے اس کے کچھ نہیں کہ انہوں نے یہ کہا ربنا اللہ، اللہ ہمارا رب ہے، تم ہمارے رب نہیں ہو، ان کو اس قصور کے نتیجے میں طرح طرح کی سزائیں دی جا رہی ہیں. تو جو ان حرکتوں کے علم بردار ہیں ان کے لیے وارننگ ہے. یہ تو پاکستان کے جنوب میں ہونے والا واقعہ ایک نشان تھا، واقعہ ہونے والا ایک نشان تھا. اب شمال کی خبر سنیں. وہاں کی اطلاعات کے مطابق جو اخبارات میں بڑی بڑی نمایاں سرخیوں کے طور پر شائع ہوئیں اور پھر اس کے ساتھ مضامین بھی آئے، 31 مئی بروز جمعہ 10 رمضان المبارک کو افغانستان کے MiG-21 ہوائی جہازوں نے چترال میں دروش کے مقام پر، جو وہاں کا دوسرا بڑا شہر ہے، چترال کا دوسرا بڑا شہر ہے، ایک بھرپور حملہ کیا. اسمبلیوں اور اخباروں میں خوب شور اور غوغا اور نالہ و فریاد کیے گئے. صوبہ سرحد کے اخباروں نے شاہ سرخیاں جمائیں. صوبہ سرحد کے گورنر اور وزیر اعلی وہاں پہنچے. یعنی یہ کوئی معمولی عام بمباری کا واقعہ نہیں تھا بلکہ غیر معمولی قومی سطح کی اہمیت کا واقعہ تھا. اور اس کے بعد صدر ضیاء الحق صاحب خود اس وہاں پہنچے اور اس کے اوپر وہاں جا کر انہوں نے جو بیان دیا ہے وہ شائع ہو چکا ہے اخباروں میں. چنانچہ صدر ضیاء الحق صاحب بھی آپ جانتے ہیں کہ جماعت کے ہمدردوں میں سے نہیں ہیں. تو حکومت کی سطح پر جو شرارت کروانے والے لوگ ہیں ان کو بھی خدا نے نشان دکھایا اور ان سے اقرار کروایا کہ 10 رمضان کا جو جمعہ ہے یہ تمہارے لیے ایک تنبیہ کے طور پر آیا ہے اور اس کو نظر انداز نہ کرو. انگلستان کی ٹیلی ویژن جو ITV کہلاتی ہے، اس نے بھی ایک خاص رنگ میں اس خبر کو دکھایا. جنرل ضیاء الحق صاحب کی تصویر بھی دکھائی اور یہ اعلان کیا کہ پاکستان کے بارڈر کے نزدیک روس نے بمباری کی ہے جو غالباً افغانستان اور پاکستان کے سرحد کے قریب تھی. یہ کہنے کے بعد نیوز کاسٹر نے یہ فقرہ بولا، جنرل ضیاء آف پاکستان فلو ہمسیلف ٹو ایگزامن دا بامبڈ ایریا اینڈ اٹ واز آن دا فرائیڈے 31st of May. اب یہ واقعہ کہنا اٹ واز آن دا فرائیڈے 31st of May، یہ بھی اللہ تعالیٰ کی تقدیر نے نمایاں طور پر نکلوایا اور اس دن کو غیر معمولی اہمیت دی گئی. بس جہاں تک جماعت احمدیہ کا تعلق ہے، وہ تو پہلے انتظار میں لگے ہوئے تھے، دیکھ رہے تھے اور ان کا دل چاہتا تھا کہ کچھ ظاہر ہو. اور ہم اپنے دوستوں اور ان لوگوں میں جن میں تشہیر کر چکے ہیں ان کو کہہ سکیں کہ دیکھو یہ خدا کی طرف سے ایک نشان تھا جو ظاہر ہو گیا. اس لیے دشمن کہہ سکتا ہے کہ یہ ان کی خوش فہمیاں تھیں، وش فل تھنکنگ تھی، چاہتے تھے کہ کچھ ہو جائے، کچھ ہوا اور انہوں نے کہہ دیا کہ دیکھو ہو گیا ہو گیا. لیکن ضیاء الحق صاحب تو نہیں چاہتے تھے کہ کچھ ہو جائے، لالاک کے مدیر تو نہیں چاہتے تھے کہ کچھ ہو جائے، جماعت اسلامی کے سربراہ تو نہیں چاہتے تھے کچھ ہو جائے، उनकी तो निगाहें खुदा ने 10 मई पे ही मरकूज रखी और वो भूल ही गए कि 10 रमजान का भी एक जुमा आने वाला है। अगर उनके वहमो गुमान में भी ये बात आ जाती कि जमात अहमदिया ऐसे खुदा तला के एक निशान के तौर पर पेश करेगी तो शायद क़यामत भी टूट पड़ती तो वो मुंह से ना कुछ बोलते या अपने कलम से कुछ ना लिखते। तो ये खुदा तला की तरफ से एक वाज़े निशान था जो अल्लाह तला के फजल और एहसान के नतीजे में पूरा भी हुआ और अजाब टल भी गया एक रंग में। जब इस सिलसिले में मैंने गौर किया तो मुझे कुरान करीम की उन दो आयतों की तरफ मेरा ध्यान गया जिन्हें मैंने अल्लाह ताला फरमाता है फलम्मा जाहुम बे आयातिना इज़ाहुम मिन्हा यज़हकून। हज़रत मूसा का जिक्र चल रहा है, अल्लाह ताला फरमाता है कि जब वो उनके सामने खुले खुले निशानात लेकर आया तो अचानक वो इस्तग़फ़ार करने की बजाय मजाक करने लगे और तमस्खर में मुब्तला हो गए। ये वाकया एक दफा नहीं हुआ, दो दफा नहीं हुआ, तीन दफा नहीं हुआ, बार बार इसी तरह होता रहा। कौम के सामने खुदा ताला के की इंजारी तजल्लियात बार बार जाहिर होती रही और हर दफा कुरान करीम के बयान के दूसरे हिस्सों से पता चलता है कि कभी तो वो हजरत मूसा से ये अर्ज करते थे कि तू अपने रब से कह इस अजाब को टाल दे तो फिर हम तुझे मान जाएंगे, और जब अजाब टल जाता था तो फिर उसी तरह अपनी पुरानी बातों में मसरूफ हो जाते थे और क्या करते थे कि होता रहता है इस तरह। और बाद लोग कहते थे कि ये तो इन लोगों की नहुसत है जो हमारे ऊपर है, इसके सिवा इसकी कोई हैसियत नहीं। तो ये सारी बातें जो गुज़श्ता कौमें देख चुकी हैं जब अपनी बारी आती है तो फिर ये कौमें उन्हीं हालात में से उसी तरह आंखें बंद करके गुजरती हैं जिस तरह एक भेड़ जब किसी जगह से सर झुका के गुजरे तो पिछली सारी भेड़ें भी फिर वहीं से सर झुका के गुजरती हैं। और इसी वजह से मुहावरा भेड़ चाल का शुरू हुआ है। और अजीब है, इंसान हैरान हो जाता है इस तारीखी मुतालिया से कि हजारों साल की इंसानी तारीख ये बता रही है कि एक दफा भी किसी कौम को इस्तिस्नाई तरीक इख्तियार करने की तौफीक नहीं मिली सिवाय एक कौम के जिसको खुदा ने पूरी तरह एक इंजार के नतीजे में इस्तिग़फ़ार की तौफीक अता फरमाई और तौबा की तौफीक अता फरमाई जिसका जिक्र कुरान करीम में मिलता है, यानी हजरत यूनुस बिन मत्ता की कौम। और बाकी तमाम कौमों के मुतालिक कुरान करीम फरमाता है कि वो बिला इस्तिस्ना इसी तरीक पर चलती रही। निशानात आते थे तो मजाक उड़ाते थे, पहले भी और बाद में भी, और तमस्खर का तरीक इख्तियार करते थे, हादसात करार दे दिया करते थे या बदशगुनी लेते थे उन लोगों से जिन पर जुल्म के नतीजे में खुदा ताला उनसे नाराज होता था। फिर आगे फरमाता है अल्लाह ताला वमा नुरीहिम मिन आयतिन इल्ला है अकबर मिन उख्तिहा वा अखज़नाहुम बिल अज़ाब लअल्लहुम यरजिऊन। कि जब हम पकड़ सकते हैं एक ही अजाब के साथ और एक ही तजल्ली के जलवे से कौमों का सफाया कर सकते हैं और पहले करते भी रहे हैं, तो फिर जब हम ये तरीके इख्तियार करते हैं कि तदरीजी निशान जाहिर करें तो उसमें हिकमत क्या है। अल्लाह ताला फरमाता है कि हमने ये तरीक मूसा के साथ इख्तियार किया कि मा नुरीहिम मिन आयतिन इल्ला हिया अकबर मिन उख्तिहा, कि हम रफ्ता रफ्ता निशान जाहिर कर रहे थे और हर अगला निशान पहले निशान से ज्यादा बढ़कर था और फिर उसके बाद आने वाला निशान उससे ज्यादा आगे बढ़कर था, फिर उसके बाद आने वाला निशान उससे भी ज्यादा बढ़कर नुमाया और सख्त था अपनी पकड़ में। फरमाता है किस लिए? इसलिए नहीं कि जिस तरह जालिम आदमी किसी के साथ खेल खेलता है और उसको दुख पहुंचाने के लिए ज़हनी अज़ाब में मुब्तला करने के लिए ऐसे हरकतें करता है, ये तो रहमान खुदा का कलाम है, उसकी तदबीर है, वह हरगिज़ ज़ुल्म की खातिर ऐसे अफ़ाल नहीं किया करता। फरमाता है लअल्लहुम यरजिऊन, इसलिए हम ऐसा करते हैं ताकि उन्हें वापस लौटने का मौका मिल जाए, वो देखें और समझें और गौर करें और नसीहत पकड़ें ताकि जितने भी उन लोगों में से बच सकते हैं वो बच जाएं। बस इससे मैं ये समझा हूं इन तमाम उमूर पर गौर करने के बाद ये 10 जुमतुल मुबारक रमजान शरीफ में जो वाकया रूनुमा हुआ है उसके ये पहलू खुलकर अब सामने आ गए हैं। अव्वल निशानों का एक सिलसिला जारी हुआ है जो वहीं रुक जाने वाला नहीं, और जब मैं गौर करता हूं उस नजारे पर जो मेरी आंखों के सामने अभी भी उसी तरह रोशन है कि घड़ी का 10वां हिस्सा धड़क रहा था, 10वां हिस्सा धड़क रहा था रोशन अल्फाज में। रोशनी तजल्ली का भी निशान होती है और रहमत का भी निशान हुआ करती है, और धड़कना बताता है यानी तजल्ली अजाब की तजल्ली का भी निशान होती है रोशनी बाज दफा, और बाज दफा तबशीर की तजल्ली का भी निशान होती है। तो उस हिंसे का धड़कना बताता है कि एक दफा होने वाला वाकया नहीं है, इसका आगाज 10वें जुमा को जो चांद की 10वीं होगी उससे होगा, उस जुमा को यह बात शुरू हो जाएगी और फिर यह निशान धड़केगा और बार बार रूनुमा होगा। और कुरान करीम से के मुतालिया से यह खुशखबरी मिलती है कि इसलिए होगा ताकि कौम में जो लोग हदायत पाना चाहते हैं, जिनके नसीब मुकद्दर में हदायत है, उनको खुदा ताला इसका मौका अता फरमा दे। दूसरा मैं इससे समझा हूं कि पाकिस्तान को जो खतरात दरपेश हैं उनकी निशानदेही कर दी गई है कि कहां कहां से वो खतरे हैं। एक पाकिस्तान को जुनूब से खतरा दरपेश होगा, और जिस तरह समुद्री तूफान की सूरत में ये तंबीह की गई, बईद नहीं कि वो खतरा समंदर ही की तरफ से दरपेश हो। किस शक्ल में होगा ये हम अभी नहीं जानते, जब जाहिर होगा तो खुदा ताला की तकदीर खुद खोल कर बता देगी, लेकिन जो खतरा जुनूब से पाकिस्तान को पेश आने वाला है वो समंदर से ताल्लुक रखने वाला खतरा मुझे मालूम होता है, क्योंकि समंदर की एक गैर मामूली हरकत के जरिए खुदा ने इस तजल्ली को जाहिर फरमाया जो अमूमन इस इलाके में देखी नहीं जाती, जो जोग्राफिया की तारीख के लिहाज से एक बिल्कुल अजनबी बात थी। और शिमाली सरहद से हवाई खतरा है पाकिस्तान को, वो आसमानी निशान के तौर पर तो दोनों ही जाहिर होंगे, लेकिन उसका जाहरी फिजा में भी आसमान से ताल्लुक मालूम होता है, क्योंकि वो खतरा एक हवाई हमले की सूरत में जाहिर हुआ था। बस ये बातें तो हम बहुत खुलकर अब देख रहे हैं कि ये मुराद थी, और आने वाले वक्त ने ये बात वाजे फरमा दी, वादे कर दी कि यही रंग है इस पेशगोई का, और अभी ये खत्म नहीं हुई बल्कि जारी हुई है। इसके बाद मैं जमात को एक नसीहत करना चाहता हूं। बहुत से कराची के दोस्तों ने जो खतूत लिखे उनमें अगरचे भारी अक्सरियत ने अल्लाह ताला का शुक्र अदा किया कि अल्लाह का बड़ा एहसान है कि निशान जाहिर तो हुआ मगर नुकसान नहीं किया उसने, और हम बहुत खुश हैं कि लाखों जानें बच गईं, क्योंकि अंदाजा ये था कि अगर ये वाकियातन पूरी तरह खतरा दरपेश आ जाता तो मामूली नुकसान नहीं था बल्कि लखों खा जाने तलफ हो सकती थी। 50 फीट ऊंची समंदर की लहर थी जो तकरीबन 100 मील फी घंटा की रफ्तार से कराची की तरफ बढ़ रही थी, और ये जो अखबारात में मैंने देखे हैं इनमें लिखा है कि बाज ने तो कहा है कि 100 मील या इससे जायद के पीछे रह गई थी जब रुख पलटा है, बाज ने लिखा है कि सिर्फ 50 मील करीब आकर यानी निसफ घंटे का फर्क रह गया था तो फिर वो मुड़ी है। और जो तंबीहात की गई उनमें सुबह 10 बजे के वक्त इसका पहुंचना भी बताया गया था कि अगर ये पहुंच जाता तो सुबह 10 के लगभग इसने कराची को हिट करना था। अब 50 फुट ऊंची समंदरी लहरें जो 100 मील की रफ्तार से आगे बढ़ रही हों, इसने तो कराची के मील हा मील तक कुल्लियतन सफाया कर देना था, नामो निशान शहर के मिट जाने थे उस इलाके से। तो इसलिए जो समझदार हैं, जो साहिब दिल लोग हैं, वो मुझे खत लिखते हैं और अल्लाह का शुक्र अदा करते हैं कि अल्लाह ने फजल फरमाया और एक निशान पूरा भी फरमा दिया, हमारी सुरखरूई भी कर दी और बनी नौ इंसान को एक बड़े दुख से भी बचा लिया। लेकिन बाज नौजवान बेचारे जो ये हिकमतें नहीं समझते या पूरी तरबियत नहीं रखते, बहुत चंद हैं गिनती के, मगर उन्होंने ये लिखा कि अल्लाह मियां ने जब यहां तक पहुंचा दिया था तो आगे तक जाते क्या तकलीफ, 50 मील रह गया था खुदा को आगे क्या हर्ज था, आगे कर देते तो फिर जरा और होता। उनको अंदाजा नहीं कि दुख क्या चीज है, और कौमी दुख कैसे कैसे खौफनाक नतीजे पैदा करता है, और उनको पता नहीं कि अल्लाह रहीम व करीम है। निशानात जाहिर होते हैं और होते रहेंगे हमेशा, लेकिन जिनकी खातिर निशान जाहिर होते हैं उनका दिल निशानात के जाहिर होने के से ज्यादा कौम की हमदर्दी में मुबतला होता है। हजरत मसीह मौऊद अलैहिस्सलाम का यह तरीक था, जो साबित है सहाबा की रिवायात से, कि बाद मौके पर जब एक शदीद मुआनिद के की हलाकत की आपने खबर दी और वो दिन करीब आ रहा था, तो सहाबा सारी सारी रात उठ के रोते और गिरियाजारी करते थे कि या खुदा ये निशान जाहिर फरमा दे, पकड़ा जाए पकड़ा जाए। हजरत मसीह मौऊद अलैहिस्सलाम को पता चला तो आपने फरमाया कि मैं तो रात भर ये दुआएं करता हूं कि अल्लाह उसको बचा ले, ना पकड़ा जाए ना पकड़ा जाए ना पकड़ा, और हदायत नसीब हो जाए। फिर हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं जो खबर दी वही हक ने उससे दिल बेताब है कि मुझे खबर दी है मेरी सच्चाई के निशान के तौर पर और मेरा ही दिल बेताब कर दिया कि ऐ खुदा ये क्या होगा, क्यों लोग हलाक होंगे, क्यों ना हो, किसके गुलाम थे, मोहम्मद अरबी सल्लल्लाहु अलैहि वसल्लम के, जिनके दिल पर नजर डालते हुए अल्लाह ताला ने फरमाया फलाल्ला का बाखे उन नफ्सा का अल्लाह युकुन मोमिन, जिनके इनकार पर उनकी हलाकतों की खबर मैं तुम्हें दे रहा हूं, ऐ मेरे प्यारे तेरे दिल का क्या हाल देख रहा हूं, तू इस गम में हलाक कर रहा है खुद अपने आप को कि ये लोग इनकार के नतीजे में पकड़े ना जाएं और हलाक ना हो जाएं। तो ये रास्ता जो इलाही जमातों का रास्ता है, इस पर चलने के लिए असलूब भी तो वही होने चाहिए, अतवार भी तो अंबिया ही से सीखने चाहिए। बस आप इन रस्तों पर डाले गए हैं और आपने इन रस्तों पर आगे बढ़ना है। मैं आपको यह नसीहत करता हूं कि खुदा से निशानात तो मांगें, लेकिन इस नीयत से मांगें कि अल्लाह ताला कौम के बड़े हिस्सों के लिए हदायत के सामान पैदा फरमा दे और आपके लिए तकवीयत ईमान के सामान पैदा फरमा दे। इंतकाम और गजब के राह से निशानों का मुतालबा करना दुरुस्त नहीं, इसलिए जिस रस्ते पर चल रहे हैं ये तो अंबिया का रास्ता है, अंबिया के दिल लेकर आगे बढ़ें और खुदा से दुआ करते रहें कि अल्लाह ताला हमें वही असलूब अता फरमाए जो नबियों को खुदा ताला अता फरमाता है, क्योंकि उनकी तरफ मंसूब होने वालों को भी वही रंग इख्तियार करने चाहिए। अल्लाह ताला हमें इसकी तौफीक अता फरमाए और कौम को समझ और फहम की तौफीक अता फरमाए, कौम को तौफीक अता फरमाए कि खुदा ताला ने जो ढील की राह इख्तियार की है और रफ्ता रफ्ता अपनी पकड़ को ज्यादा सख्त करने का फैसला फरमाया है, इस फैसले को अब समझें, आज वक्त है समझने का, अगर देर की तो फिर मामला हाथ से जाता रहेगा, लाताहीना मनास का वक्त आ जाएगा। और गौर करें कि यह मामूली बात नहीं, दिसंबर के आखिर पर एक आजिज बंदे को खुदा ताला ने यह खबर दी कि 10 जुमातुल मुबारक को कुछ होने वाला है, किसके इख्तियार में है, हम तो इस ऐसे बेख्तियार लोग हैं कि परदेश में निकाले गए और कोई इख्तियार नहीं, वहां के हालात पर हमारा कोई इख्तियार नहीं, समुन्द्र की ताकतों पर कोई इख्तियार नहीं, लोग हंसने और मजाक उड़ाने के लिए तैयार बैठे थे, बेबस थे। और एक लम्हे के लिए मेरे दिल में ख्याल आया कि अगर मैं इसका ऐलान कर दूं तो बहुत बड़ी जिम्मेदारी है, जमात अल्लाह ताला की मर्जी है, बाज दफा वो निशानों को टाल भी देता है, जमात पहले ही दुखों में मुबतला है, लोग हंसेंगे और मजाक उड़ाएंगे, लेकिन उस वक्त मेरे दिल ने मुझे बताया कि ये भी एक किस्म का शिर्क है, खुदा की मर्जी है वो बताए और ना पूरा करे, अंबिया की शान के मुताबिक गुलामों को भी वही रंग इख्तियार करने चाहिए। इसलिए वो नहीं डरते थे इस बात से कि दुनिया मजाक उड़ाएगी या नहीं उड़ाएगी, क्या कहेगी, बेपरवाह होकर नामुमकिन बातें कह दिया करते थे और बजाहिर कोई उम्मीद नजर नहीं आती थी। तो उस वक्त मुझे बड़ी सख्त मेरे नफ्स ने जजर व तौबीख की कि एक लम्हे के लिए जो वहमा तुम्हारे दिल में आया है, अगरचे बजाहिर नेकी के नाम पर आया है कि जमात के लिए मुश्किल न पड़े, ये भी एक किस्म का एक शाबा रखता है गैरुल्लाह की मिलोनी का, इसलिए इस्तिगफार करो। चुनाचे मैंने बहुत इस्तिगफार की और बिल्कुल परवाह नहीं फिर की कि क्या होता है, जो खुदा ने मुझे दिखाया अमानत के तौर पर मैंने जमात के सामने पेश कर दिया और जो जाहिर हुआ है ये समंदर की तरफ से भी जाहिर होना, शिमाल से भी जाहिर होना, जुनूब से भी, समंदर से भी और हवा से भी, और फिर मुआनिदीन अहमदियत का उसको निशान और तंबीह करार दे देना, अब जो चाहे कर लें, अब ये निकली हुई तहरीरें, कलम से निकली हुई तहरीरें और जुबान से निकले हुए कलमात अब वापस नहीं ले सकते, इसलिए खुदा का निशान था जो बड़ी शान से पूरा हुआ और हमारे दिल उसके लिए शुक्र और हम से लवरेज हैं। मगर साथ में आपको तंबीह करता हूं, कि दुआएं करें और इस्तगफार करें और कौम का बुरा ना चाहें। कौम की गलतियां हैं, इसमें कोई शक नहीं, लेकिन हमने से भी तो बेशुमार गुनाहगार हैं। हम कौन सा खुदा के सब हुक्म पर पूरी तरह अमल पैरा होते हैं। वो बड़ा रहमान और रहीम है। अगर हम अपनी जात के लिए नहीं चाहते कि हमारे गुनाहों को खुदा फौरन पकड़ ले और हमें हमारी पर्दा दरी कर दे और हमें उन गुनाहों के नतीजे में हलाक करे, तो गैरों के लिए हम क्यों ये चाहें? इसलिए कि उन्होंने हमें दुख पहुंचाया है। अल्लाह का तो बड़ा हौसला है, उसकी आंखों के सामने बड़े बड़े मकरूह काम किए जाते हैं और उसके बावजूद वो पकड़ में ढील करता चला जाता है और ज्यादा से ज्यादा मोहलत देता चला जाता है। फरमाता है, जो अमाल इंसानों ने किए हैं दुनिया में या कर रहे हैं, अगर हम उन अमाल की जजा देने का फैसला कर लेते तो सिर्फ इंसान नहीं, जमीन से सफे हस्ती से जिंदगी का निशान मिटा देते, कोई दाबा ना रहने देते यहां। तो उस अल्लाह की मोहब्बत के दावे और फिर दिल में ये तमन्ना कि तमाशा हो जाए। तमाशों के लिए आप नहीं पैदा किए गए, सिर्फ इतना हक है और ये हमारा हक एक हर इलाही जमात का हक रहा है कि अल्लाह ताला से निशान मांगे और दुआ ये करें कि वो निशान रहमत के निशान हो, और अगर अजाब के निशान ही मुकद्दर हैं मुखालिफीन के लिए तो ऐ खुदा इस रंग में वो निशान जाहिर फरमा कि अहमतुल कुफरतुल पकड़े जाएं और इबरत का निशान बन जाएं। लेकिन भारी अक्सरियत अवाम नास की जो इस लिहाज से मासूम है कि कुछ भी नहीं जानते, जिस तरफ उनको डाल दिया जाता है भेड़ बकरियों की तरह चलते रहते हैं, उनको अल्लाह ताला अपने गजब से बचा ले, अपनी पकड़ से महफूज रखे और उनके लिए इबरत के निशान हदायत का मुझे बन जाए, यही तमन्ना होनी चाहिए। यही मेरे दिल की तमन्ना है, यही मैं चाहता हूं कि आपके दिल की तमन्ना हो। यही दुआएं हैं जो आपको जारी रखनी चाहिए। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد ان لا اله الا الله وحده لا شريك له ونشهد ان محمدا عبده ورسوله. आज जुमा के बाद एक मुखलिस नौजवान का नमाज जनाजा होगी। ये नबीसर रोड में थे, हमारे एक बहुत ही मुखलिस फिदाई अहमदी दोस्त जो अमीर जमात रहे हैं गुजरांवाला के, और 1974 में उन्होंने गैर मामूली खिदमत की तौफीक पाई थी। चौधरी अब्दुल रहमान साहब उनके छोटे भाई हैं, चौधरी अब्दुल मजीद साहब बाज और इनके एक भाई एजाज अहमद बाज के एक बड़े मुखलिस कारकुन हैं। उनके मुतल्लिक ये अफसोसनाक इत्तला मिली है कि वहां चूंकि गुंडरी के इलाके में खिदमत के वक्त उन्होंने गैर मामूली भाग दौड़ की और बहुत ही ज्यादा अपनी जान मारकर अपने मजलूम भाइयों की मदद के लिए दिन रात फिरते थे। उनके मालूम होता है कोई सेहत में कमजोरी थी पहले से ही, तो अचानक एक दिन उनका हार्ट फेल हो गया और उम्र सिर्फ 24-25 साल ही थी, छोटे छोटे बच्चे हैं, तो उनके लिए भी मगफिरत की दुआ करेंगे। नमाज जनाजा जुमे के बाद उनकी होगी। عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر